ना मेरी बसा हुसैन, ना मिठका मिटेगा ना मेरी बसा हुसैन।
المودة في الفقه قربا سلام
محمد.
سامعین اہل بیت کی محبت جو ہے وہ دنیا میں بھی ہمارے لیے نجات ہے، آخرت میں بھی نجات ہے. اس لیے اللہ نے فرمایا ان سے محبت کریں. اہل بیت کا مذہب دلیل کا مذہب ہے، حق کا مذہب ہے. ہمارے جتنے عقائد ہیں اس کے لیے ہمارے پاس دلیل ہے، ایک نہیں ہزاروں دلیلیں ہیں. قرآن سے بھی ہے، حدیث سے بھی ہے، عقل سے بھی ہے، سنت سے بھی ہے. ہم کسی چیز کو نہیں مانتے جس کی دلیل قرآن میں نہ ہو، حدیث پاک میں نہ ہو، عقل میں نہ ہو. اسی لیے آپ دیکھیے کہ مذہب شیعہ ہر دن بڑھ رہا ہے، تعداد زیادہ ہو رہی ہے، اور انشاءاللہ جب امام زمانہ آئیں گے پوری دنیا شیعہ ہو جائے گی. صلوات پڑھی محمد و آل محمد. اور یہ صرف بات نہیں ہے، حقیقت ہے. نائجیریا میں 25-30 سال پہلے وہاں کا جو لوکل آدمی تھا، جو کالے لوگ تھے، ایک بھی شیعہ نہیں تھا. آج وہاں پہ کتنے ہوئے ہیں؟ 4 ملین لوگ شیعہ ہوئے ہیں. 4 ملین. ایک فوٹو کسی نے واٹس ایپ میں بھیجا، ملین، لاکھوں ہزاروں لوگ تھے. بولے یہ کیا من عرفات ہے، پھر لکھا نو، پھر لکھا یہ کربلا ہے، لکھا نو، مشہد ہے نو، کا نائجیریا ہے. یہ اہل بیت کے مذہب کی حقانیت ہے. پوری دنیا میں الحمدللہ لوگ شیعہ ہو رہے ہیں. یہ نہیں کہ یورپ میں نہیں ہو رہے، یہ نہیں امریکہ میں نہیں ہو رہے، بڑے بڑے پروفیسر، بڑے بڑے ڈاکٹر. ہمارے ایک دوست ہیں امریکہ میں، رائس یونیورسٹی میں پڑھاتے تھے فلسفہ، ڈاکٹر لیگن ہوزے. یہ اصلا کمیونسٹ تھا، اللہ کو بھی نہیں مانتا تھا، عیسائیت کو بھی نہیں مانتا تھا. جب ایران میں انقلاب اسلامی آیا، جس نے کہا، میں نے سوچا کہ لینن نے کہا تھا مذہب آفیم ہے، مذہب نشہ ہے، مذہب سے انقلاب نہیں آتا، مگر یہ تو مذہب سے انقلاب آیا. کہا جب میں نے شیعہ مذہب کو پڑھا میں حیران ہو گیا، یہ سارے امام شہید ہیں حق کے لیے، سب نے جان دے دی حق کے لیے، اور یہ لیگن ہوزے شیعہ ہو گیا. ابھی 25 سال ایران میں پڑھ رہا ہے، خود پروفیسر تھا، اب 25 سال پڑھنے کے بعد کہہ رہا ہے جتنا علم اہل بیت کا میرے پاس ہے اگر امریکہ کے لوگوں کو مل جائے تو 80% 80% یہ سب شیعہ ہو جائیں گے. صلوات پڑھے محمد. ہمارا مذہب حق کا مذہب ہے، دلیل کا. ہاتھ برہانکم ان کنتم صادقین، قرآن کہتے ہیں دلیل کے ساتھ. مذہب سچا وہ ہے جو دلیل کے ساتھ ہو، برہان پروف کے ساتھ ہو. مولا علی کی ولایت کو ہم مانتے ہیں، مولا علی کی امامت کو ہم مانتے ہیں، مولا علی کی خلافت کو ہم مانتے ہیں کہ علی خلیفتہ بلا فصل ہے. اور یہ ہم ایسے نہیں، دلیل رکھتے ہیں. علامہ ہلی نے الفین 2000 دلیل دیے ہیں علی کی امامت پر. 2000 دلیل ہیں ہمارے پاس قرآن و حدیث سے کہ ہم مولا علی کو کیوں خلیفہ پہلا مانتے ہیں، کیوں پہلا امام. قرآن کی آیتوں سے دلیل ہے. یا ایہا الرسول بلغ ما انزل علیک من ربک، یہ جو سورہ مائدہ کی آیت ہے، جب یہ نازل ہوئی 300 اہل سنت کی کتابوں نے لکھا کہ جب یہ آیت نازل ہوئی خم غدیر پر تو نبی پاک نے مولا علی کا بازو بلند کر کے کہا من کنت مولا فہذا علی، جس جس کا میں مولا اس اس کے علی. صلوات پڑھے محمد و آل محمد. انشاءاللہ یہ دلیلیں آپ سنیں گے، ہر مجلس میں سنیں گے. 2000 دلیل، 2000 برہان، 2000 پروف ہیں مولا علی کی خلافت پر. لیکن مولا علی اور جتنے امام ہیں ان کے معجزات ہیں, اہل بیت کے معجزات آج بھی زندہ معجزات, اور ایسے معجزات ہیں کہ کافر بھی مانتا ہے, ہندو بھی مانتا ہے, ہاں سکھ بھی مانتا ہے, ہر ایک مانتا ہے. صلوات پڑھیں محمد و آل محمد. مولا علی کا معجزہ ہے مدینۃ المعاجز کتاب میں, مولا علی نے مردہ کو زندہ کی. اب یہ تو وہ مانے گا جس کے دل میں ایمان ہوگا, یہ تو عیسائی تو نہیں مانے گا, ہندو تو نہیں مانے گا, یہ آپ مانیں گے کیونکہ آپ کے پاس معرفت ہے. مگر اہل بیت کے وہ معجزے ہیں جو کافر بھی مان سکتا آج کے زمانے میں. وہ معجزات کیا ہے؟ زندہ معجزے. زندہ معجزہ طب معصومین ہے, اہل بیت کی میڈیسن. میڈیسن طب, اہل بیت کی میڈیسن جو ہے یہ زندہ معجزہ ہے. جس بیماری کا دنیا میں علاج نہ ہو اہل بیت کے پاس علاج. صلوات پڑھے محمد و آل محمد. ایک آدمی کو برس کوڑ کی بیماری ہو گئی, یعنی سفید داغ ہو جاتے ہیں, پھر اس کا علاج دنیا میں ابھی تک کہیں نہیں ہے, نہ امریکہ میں ہے, نہ یورپ میں ہے, نہ آسٹریلیا کینیڈا. یہ آدمی کمیونسٹ تھا, یہ آدمی کون تھا؟ کمیونسٹ, خدا کو بھی نہیں مانتا تھا. ہمارے ایک عالم کو بھی یہ بیماری ہو گئی مگر اسے شفا مل گئی. وہ مولانا ہمارے, یہ سکھر پاکستان کا واقعہ ہے, اس کو بھی ادھر ایک داغ ہوا مگر ٹھیک ہو گیا. ایک ہی کالج میں مولانا اور یہ کمیونسٹ پڑھاتے تھے, دوست تھے. کہا مولانا آپ کیسے ٹھیک ہو گئے, اس کا تو علاج دنیا میں نہیں ہے, میں نے پورا سرچ کیا ہے گوگل میں انٹرنیٹ میں. مولانا نے کہا ہمارے پاس اہل بیت کے نسخے ہیں. کہا مولانا ہم کو دے دو. کہا ہم آپ کو نہیں دیں گے, آپ تو کافر ہیں, خدا کو نہیں مانتے, یہ نسخہ مومن کے لیے ہے. کہا دیکھو مولانا, میں کافر ہوں, کمیونسٹ ہوں, کسی کو نہیں مانتا, لیکن میں نے پورا تحقیق, پورا سرچ کیا ہے سب جگہ, انٹرنیٹ ادھر, اس بیماری کا علاج دنیا میں نہیں ہے. اگر مجھے فائدہ ہو گیا, شفا مل گئی, تو میرا ایمان آ جائے گا کہ آپ کے امام کا علم پوری کائنات سے زیادہ ہے, پوری دنیا میں علاج نہیں ہے. مولانا نے نسخہ دے دیا کمیونسٹ کو, شفا مل گئی, اس نے آگے اعلان کیا لا الہ الا اللہ محمد رسول اللہ علی ولی اللہ. صلوات پڑھے محمد و آل محمد. اب کینسر میں ہر سال ملینز, لاکھوں لوگ مر رہے ہیں, ہمارے پاس اہل بیت کے نسخے ہیں طب معصومین کے, وہ انشاءاللہ کل بتائیں گے. آج ایک نسخہ مختصر جس سے 45 لوگ شفا پائے, 45 مومنین, اور یہ نسخہ بغیر پیسے کے ہے, بغیر دوائی کے ہے, امام جعفر صادق علیہ السلام. امام فرماتے ہیں ہر بیماری کے لیے نسخہ ہے, ہر بیماری کے لیے. کیا نسخہ ہے؟ نماز فجر کے بعد 100 مرتبہ صلوات پڑھیں, 70 مرتبہ 70 ٹائم سورہ الحمد, 70 ٹائم سورہ قل هو الاحد, 70 ٹائم قل اعوذ برب الناس, 70 ٹائم قل اعوذ برب الفلق, قل یا الکافرون پڑھیں تو ٹھیک ہے لیکن اس کے بغیر بھی فائدہ ہوگا, اور 70 ٹائم جو ہے آیت الکرسی, اور بعد میں پھر 100 مرتبہ صلوات. یہ زمزم کا پانی, پانی یا بارش کا, اس پہ دم کرے, پیئے بھی لگائے. اب ہم تو ڈاکٹر نہیں تھے, ہم نے ایک ڈاکٹر کو تلاش کیا پاکستان میں, ڈاکٹر سمد, ابو ظہبی میں بھی تھا, تو وہ بڑا ہمیشہ وضو سے رہتا تھا, مجھے پتا تھا کہ با عمل انسان ہے, بہت پاک انسان ہے, 100 رکعت نماز بھی وہ روزانہ پڑھتا تھا, ڈاکٹر تھا مگر وہ مولوی کی طرح 100 رکعت نماز بھی پڑھتا تھا. میں نے کہا ڈاکٹر صاحب یہ نسخہ آپ آزمائیں, دیکھیں کتنے مریضوں کو شفا ملتی ہے. میں کوئٹہ میں محرم پڑھتا تھا, میں چلا گیا, دوسرے سال آئے تو ڈاکٹر صاحب بہت خوش ہو گئے, का बोला ना 18 कैंसर के मरीज शिफा पा रहे, सुभान अल्लाह। का दो ब्रेन हेमरेज के मरीज ठीक हो गए, मैंने कहा सुभान अल्लाह। फिर दूसरे साल आया, डॉक्टर साहब बहुत खुश है, कहा अब तो मैं, डॉक्टर ने कहा ना मैं मोहम्मद अली कली का इलाज करने वाला हूँ, उधर जाने वाला हूँ, ये तो मौजजा है मेरे पास। इस साल भी बोले 20 आदमी को शिफा मिल गई, मैंने कहा अल्हम्दुलिल्लाह। अभी तीसरे साल हम गए, डॉक्टर साहब रिपोर्ट देने आए, कहा बोला ना मैं अकेले में बताऊं, मैंने कहा सब सुने, ये तो इमाम का मौजजा है, ताकि सबको पता चले हमारे इमाम के जिंदा मौजूदा आज भी है। कहा नहीं मौलाना ये मैं आज रिपोर्ट अकेले दूंगा। मैंने चले अकेले कमरे में, डॉक्टर साहब क्या बात है? कहा मौलाना वो तो ठीक हो रहा है मरीज, एक और चीज हो गई। मैंने कहा क्या हो गया? कहा मैं अपने क्लिनिक अस्पताल में बैठा था तो मेरे मरहूम चचा की आवाज आ गई, मैं डर गया। मेरे चचा ने कहा बेटा समय तू बहुत कुरान पढ़ता है, थोड़ा हमको भी सवाब दे दो। मैंने कहा मुझे क्या पता आप चचा है मेरे या जिन है भूत है कौन है? कहा देखो समझ बेटा, तुम्हारी शादी में प्रॉब्लम हो गई थी, मुझे पता है और आपको पता है, मैंने हल की थी, अब तो पता चल गया मैं तुम्हारा चचा हूं। कहा बिल्कुल। कहा तू मरीज तो ठीक कर रहा है मगर हमें भी सवाब दे, कोई सवाब में कमी नहीं होगी, तू इतना सेंटर मरतबा पढ़ता है। मैंने कहा ठीक है चचा पढ़ूंगा, लेकिन आप मुझे बताए कब्र में क्या होता है? बोला मत पूछो बेटा, कब्र में गर्मी है, गर्मी गर्मी, कितनी गर्मी है। कहा कभी सिद्धी गए हो? पाकिस्तान कोयटा के करीब सिद्धी शहर सबसे ज्यादा गर्म, उधर गर्मी होती है 55 सेंटीग्रेड, ये सिद्धी में 55, यानी लोग चाय जो है ना बाहर पानी रख लेते चाय बन जाती है 55 सेंटीग्रेड। कहा सिद्धी गए हो? कहा गर्मी का कितनी है? कहा 55। कहा सुनोगे कब्र की गर्मी? कहा चचा। कहा 55 को जरब करो 100 से। कहा बेटा तुम लोग जिंदा हो तुम्हें पता नहीं कब्र में क्या है। अल्लाह जब कह रहा है कि अजाब अजीम तुम सोच नहीं सकते, मगर जब कोई सूरह अलहम्द पढ़ता है तो जैसे आग पे पानी का बाल्टी डालता है, हमारी कब्र ठंडी हो जाती है। हम आपको दुआएं देते हैं, सलवात पढ़े मोहम्मद व आले मोहम्मद। ये जो मरहूमीन की लिस्ट पढ़ते हैं ना आप चुप नहीं रहे, इतनी मरतबा सूरह अलहम्द पढ़ते रहे उतनी बाल्टी पानी की कब्र पे पड़ेगी, उतने मेवे बनेंगे। अज़ीज़ाने किराम ये अहले बैत के मौजज़ात हैं, लेकिन अहले बैत की तालीम क्या है कि हमारी दुनिया भी आबाद हो आखिरत भी आबाद। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। अभी ज़ियारत आपने पढ़ी, ज़ियारत आशूरा खुद इसका मौजज़ा है। आयतुल्ला बहजर ये वली खुदा थे, गुजर गए इमाम खुमैनी को, जब मुश्किल होती थी अपने बेटे को भेजते थे आयतुल्ला बहजर के पास। इमाम ज़माना से मुलाकात हुई, 40 लोगों ने देखा मस्जिद सहराम, नूर चमका, आयतुल्ला बहजर इमाम से बात कर रहे, 40 आदमी ने देखा। उसने ख्वाब में अपने उस्ताद को देखा सैयद अली काजी आयतुल्ला, उसकी कब्र पे जरूर जाए जब भी नजफ में जाए वादी सलाम में। आयतुल्ला बहजत ने आयतुल्ला खुई और सैयद अली काजी की मुलाकात कराई, तो आयतुल्ला खुई से पूछा सैयद अली काजी को कैसे पाया, कैसे थे? कहा सैयद अली काजी ने पैदा होने वाले दिन से लेकर मेरी मौत तक सब मुझे बता दिया। इतना आलिम था, इतना इल्म गायब था। सैयद अली काजी को ख्वाब में देखा आयतुल्ला बहजत ने, आयतुल्ला बहजत ने कहा उस्ताद कोई अभी ख्वाहिश है इस दुनिया में? देखा जन्नत में कहा एक ख्वाहिश है, सुने एक ख्वाहिश है। कहा वो क्या ख्वाहिश है? कि अल्लाह मुझे फिर जिंदा करे और मैं सुबह का आगाज ज़ियारत आशूरा से करूं। का ज़ियारत आशूरा का सवाब मैंने यहाँ दुनिया में आके देखा, आखिरत में इतना सवाब है, इसके मौजदात है, मगर उसमें अमल भी करना है। आप देखिए ज़ियारत आशूरा का सवाब क्या है, ये दिल को पाक करने की ज़ियारत है। आप दो शख्सों पे लानत करते हैं, एक इसमें शिमर पे लानत करते हैं, एक इब्ने साल पे लानत करते हैं, वो तो मर गए जहन्नम में जल गए, उन पे लानत का क्या फायदा? फायदा ये है कि जो आदत शिमर में थी वो हमारे अंदर नहीं आए,
जो हैबिट उसकी थी वो हमारे अंदर नहीं आए। अभी शिमर के अंदर क्या आदत थी? शिमर ने मौला हुसैन को क्यों कत्ल किया? मौला हुसैन ने कहा मुझे नहीं पहचानते हो, मैं कौन हूँ? आप नबी के नवासे हैं, अली के बेटे हैं, जहरा के बेटे, मुझे क्यों कत्ल कर रहे हो? कहा पैसे के लिए, पैसा, मुझे बहुत माल मिलेगा, पैसा मिलेगा। अब आपने देखा जो शिमर पे लानत है, ये पैसे की मोहब्बत पे लानत करना है। अगर पैसे की मोहब्बत है यानी अंदर शिमर मौजूद है, जब अंदर शिमर मौजूद है तो ज़ियारत का फायदा नहीं होगा, नमाज का फायदा नहीं होगा। इसीलिए खुम्स वाजिब है कि अंदर से शिमर को निकालो। सलवात पड़ी मोहम्मद वाले नबी पाक की हदीस है, हुब दुनिया, दुनिया पैसे की मोहब्बत, रास कुल खतीर, सारे गुनाह दुनिया में क्यों होते? पैसे की मोहब्बत की वजह से। हेरोइन बेचता है पैसे की मोहब्बत की वजह से, माँ बाप का हक अदा नहीं करता पैसे की मोहब्बत की वजह से, कत्ल करता है पैसे की मोहब्बत की वजह से, जंगे हैं पैसे की मोहब्बत की वजह से। पैसा ऐसी चीज है, इसकी मोहब्बत बुरी है, कमाना बुरा नहीं है, मोहब्बत बुरी है। लिहाजा लानत बर शिमर यानी लानत बर हुब्बे दुनिया, दुनिया की मोहब्बत पे लानत। दूसरा किस पे लानत करते? इब्ने साद पे। इब्ने साद ने क्यों कत्ल किया? मौला ने पूछा क्यों कत्ल कर रहे हो मुझे? कहा तेहरान की हुकूमत मिलेगी, मैं वहां का सदर बनूंगा, प्रेसिडेंट बनूंगा, ये रियासत तलब मैं प्रेसिडेंट बन जाऊं, हाँ मैं प्रमुख बन जाऊं। ये मोहब्बत अगर किसी के दिल में है, अभी तक इब्ने साद दिल में मौजूद है। तो फरमाइए जब लानत करते हैं इब्ने साद पर, तो दिल से रियासत की मोहब्बत, मैं रईस बनूं ये निकाल दे, मैं सदर बनूं ये निकाल दे, मैं प्रमुख बनूं ये निकाल दे, तब इबादत कबूल है। नबी पाक की हदीस है, मन तलब रियासत हदक, हदीस है, मन तलब रियासत, जो चाहता मैं रईस बनूं मैं सदर बनूं, वो हलाक हो गया, उसका ईमान हलाक हो गया, उसका दीन हलाक हो गया। फिर दूसरी हदीस में फरमाया मालून, मालून, मालून है वो शख्स, मालून है जो चाहता है मैं रईस बन जाऊं, मैं बड़ा बन जाऊं, इस दरवाजे पे खादिम बनो। ये जहरा का दरवाजा है, यहां खादिम बनोगे तो कबूल है। अगर प्रमुख का है ख्याल, सदर का ख्याल है, यानी अभी तक इब्ने साद मौजूद है। सलवात पड़े मोहम्मद वाले मोहम्मद। पूरी दुनिया में सबसे ज्यादा जंगे क्यों लड़ी गई? कि मैं प्रमुख बनूं। पूरी दुनिया में जितने लोग कत्ल हुए हैं इस वजह से, हाँ, कि रियासत, मैं रईस बनूं, मैं सदर बनूं, मैं प्रेसिडेंट बनूं, मैं प्रमुख बनूं। करोड़ों लोग मारे गए, करोड़ों लोग। भाई अगर इंसान सोचे मैं प्रमुख बन जाऊंगा तो अभी दो रोटी खाता हूं फिर चार रोटी खाऊंगा, ये ख्याली लज्जत है, हकीकी लज्जत नहीं है। वहम ख्याल, टेम्पटेशन है कि मैं सदर हूं, जब कब्र में जाएगा तो पता चलेगा। ये नहीं कहेंगे फरिश्ते ये प्रमुख साहब इसको कम मारो, सर बड़े वहां तकवा काम आएगी। 100 आदमी की जमात है वहां पे इख्तलाफ है, क्यों? ये मैं प्रमुख बनूं, वो कहता है मैं प्रमुख बनूं, जहां भी इख्तलाफ है ये वजह है। और ये समझते हैं हम लोग ये छोटा गुनाह है, नहीं बड़ा गुनाह है। देखिए गुनाह की दो किस्में हैं, दो किस्में हैं, एक छोटा एक बड़ा, और फिर और दो किस्में हैं, एक मेरा शख्सी गुनाह है, एक पूरे मुआशरे का गुनाह है। मैंने नमाज नहीं पढ़ी, तौबा करूंगा अल्लाह माफ कर देगा, लेकिन मैंने ऐसा काम किया, लोग गुमराह हो गए, दो ग्रुप हो गए, दो पार्टी हो गई, फितना हो गया, ये गुनाह माफ नहीं होगा जब तक कि मैं सबको सुलह न कराऊं। ये देखिए दो तरह के गुनाह। आपने फिल्म बनाई, हजारों लोग गुमराह हो गए, आपने कहा तौबा तौबा, अल्लाह माफ नहीं करेगा, हजार आदमी को तुमने गुमराह किया, अब हजार आदमी को ठीक करो। ये खतरनाक गुनाह इज्तमाई, अजीजों सुने, ये कितना बड़ा गुनाह है? ये वो गुनाह है जिसकी वजह से इमाम जमाना का जुहूर नहीं हो रहा। کتنا بڑا گناہ ہے. امام کے ظہور میں دیر یہ اختلاف کی وجہ سے. آخری خط ہے امام زمانہ کا, صلوات پڑھی محمد و آل محمد. اگر انشاءاللہ وقت ملا تو میں آپ کو بتاؤں کہ امام زمانہ علیہ السلام امام حسین سے زیادہ مظلوم ہے, زیادہ مظلوم ہے. میں دلیل سے آپ کو بتاؤں گا. رو کے دعا کرتے اللہ میرا جلد ظہور کر دے. روتے ہیں, اکیلے ہیں امام. امام کا ظہور کیوں نہیں ہو رہا؟ امام کا آخری خط کیا ہے؟ امام فرماتے میرے ظہور میں جو دیر ہو رہی ہے اس کا سبب کافر نہیں ہے, اس کا سبب منافق نہیں ہے, اس کا سبب گنہگار فاسق فاجر نہیں ہے. امام کہتے جو میرے ظہور میں دیر ہو رہی ہے اس کا سبب شیعہ ہے. 300 ملین شیعہ. امام فرماتے اگر دنیا میں شیعہ متحد ہو جائے, یونٹی ہو جائے, باہم محبت ہو جائے, نفرتیں نکل جائے اور متقی ہو جائے, میرے ظہور میں دیر نہیں ہو. دو چیزیں امام کے ظہور میں رکاوٹ, شیعہ پس میں یونائٹ نہیں ہے اور دوسرا کیا, تقوان میں کمی ہے. اگر شیعہ متقی ہو جائیں اور آپس میں یونائٹ ہو جائیں, متحد ہو جائیں, ایک ہو جائیں, بھائی چارہ ہو جائے, تو امام کہتے میرے ظہور میں دیر نہیں ہوگی. اب اندازہ لگائیے گناہ کتنا بڑا ہے. اتنا بڑا گناہ ہے کہ ہماری اس خواہش غلط کی وجہ سے امام کے ظہور میں دیر ہو رہی ہے. پوری دنیا میں جو اختلاف ہے یہی پرمکھ بننے کا ہے کہ وہ کہتا ہے میں بڑا بنوں, وہ کہتا ہے میں بڑا بنوں. حالانکہ یہ وہمی خیالی لذت ہے, اس کا کوئی فائدہ نہیں ہے. صلوات پڑھی محمد و آل محمد. مومنین کے آپس میں محبت, محبت ہو, یونٹی ہو. اگر بغض ہے یاد رکھیے, کسی سے کینہ ہے, بغض ہے, نفرت ہے, تو کیا ہے, ہماری عبادت قبول نہیں ہے. توجہ فرما, آخرت بھی جائے گی دنیا بھی جائے گی. یہ جو بغض و کینہ ہے اسے دنیا میں بھی ہم مصیبتوں میں گرفتار ہوں گے. 1970 میں انگلینڈ میں یہ ایک ڈاکٹروں نے ریسرچ کیا, کوئی مذہبی لوگ نہیں تھے. انہوں نے دیکھا کہ ایک گھر میں دو بھائی ہیں, وہی کھانا کھاتے ہیں نا, وہی گھر ہے. ایک کو ڈائبٹیز ہے, ایک کو ٹینشن سٹریس ہے, ایک کا کولیسٹرول زیادہ ہے, اوپن ہارٹ سرجری ہو چکا, اتنی اتنی بیماری, کھانا سب کا ایک ہے ایک گھر میں, دوسرا بالکل ہیلدی ہے. کہا 1000 ایگزامپل ہے, ہزاروں لوگ ایسے. ایک گھر کھانے کا مسئلہ نہیں ہے, کچھ اور مسئلہ. ایک گھر میں بھائی چار بھائی ہیں تو ایک بالکل صحیح ہے, ایک کو یہ بیماری, کڈنی بیماری, لیور بیماری. تو دیکھا یہ جو بیماری ہے نا یہ صرف کھانے سے تعلق نہیں ہے, اس کا ادھر سے سوچ سے تعلق ہے, سوچ فکر سے تعلق ہے. انہوں نے تحقیق کی, ہزاروں لوگوں پر تحقیق کی, دیکھا دو طرح کے دنیا میں لوگ ہیں. ابھی یہ سائیکولوجی کی بحث کر رہا ہوں. ایک آپٹومسٹک, ایک پیسمسٹک. اللہ فرنج میں آپ کیا کہتے ہیں؟ صلوات پڑھی محمد و آل محمد. آپٹومسٹک یعنی ہمیشہ اچھی سوچ رکھتا ہے, اچھی سوچ, غلط سوچ نہیں رکھتا, پازیٹو. یعنی ہم اسلام میں کہتے ہیں حسن ظن رکھو, محبت سے ہر ایک کو اچھا سمجھو, برا نہیں سمجھو کسی کو. اور وہ پیسمسٹک کیا ہوتا ہے؟ غلط سوچنے والا. دو آدمی آپس میں بات کر رہے ہیں, یہ میرے خلاف بات کر رہے ہیں, بندے خدا وہ اپنی بات کر رہے ہیں. یہ دو طرح کی دنیا میں لوگ ہوتے ہیں, ایک پازیٹو اچھی سوچ رکھنے والا, کسی کے خلاف نہیں سوچتا, وہ سوچ اس کی اچھی ہے, اور دوسرا غلط سوچ رکھنے والا, نیگیٹو, نیگیٹو منفی, غلط, سوئے زن کرنے والا. ہزاروں پر انہوں نے تجربہ کیا کہ جو انسان غلط سوچ رکھتا ہے, مثلا دوسرے سے نفرت کرتا ہے, اس کو دشمن سمجھتا ہے, دوسرے کو نقصان نہیں ہوتا, اس کو یہاں سے دماغ سے اسٹریس ہارمونز, ایک پانی کی طرح ہوتا ہے اسٹریس ہارمون, وہ نکلتے ہیں جب ہم غلط سوچتے ہیں. مثلا ساس اور بہو کا جھگڑا انڈیا میں بہت زیادہ ہے. صلوات پڑھی محمد و آل محمد. اب مثلا وہ ساس جو اپنے بیٹے سے بات کر رہی ہے تو शैतान आके बीवी को बहू को क्या कहेगा, ये तुम्हारे खिलाफ कान भर रही है। तो जब वो ये सोचेगी गलत तो क्या हो जाएगी, एक मूड होता है, उस मूड में चली जाएगी। हाँ, फाइट एंड फ्लाइट मूड, कब बताऊंगा ये मूड क्या है। यानी गलत सोच के बाद वो दिमाग से एक जहर निकलता है, स्ट्रेस हार्मोन यानी पॉइजन, जहर। जब हम गलत सोचते हैं जहर निकलता है, वो जहर किडनी को तबाह करता है, लिवर को तबाह करता है, हार्ट अटैक का सबब, ब्रेन हेमरेज, कैंसर, ये सारी चीजें पैदा होती है। तकरीबन 30 बीमारियों का सबब है ये स्ट्रेस हार्मोन। 30 बीमारियां होती हैं जब आप मोमिन के खिलाफ सोचते हैं, 30 बीमारी। इसीलिए मौला अली फरमाते हैं, अल्लाहुम्मा अग़फिर ली ज़ुनूब अल्लती तो अज्जिल फना, कुछ गुनाहों से उम्र कम हो जाती है, 30 साल की उम्र 3 साल में बदल जाती है। उनमें से एक गुनाह क्या है, कत ए रहम, यानी मोमिनी रिश्तेदारों से ताल्लुकात खत्म करना और उनसे बुरा सोचना, गलत फिक्र करना। सलावत पढ़े मोहम्मद वाले जब आप बुग्ज़ नफरत किसी से करते हैं तो ये जहर निकलता है, वो जहर सबको तबाह करता है। लेकिन जो आदमी अल्लाह की बात सुनता है, अहले बैत की बात सुनता है, पाक दिल रखता है, हा? किसी से बुग्ज़ नहीं रखता, किसी से नफरत नहीं रखता, तो अल्लाह दुनिया में उसे क्या इनाम देता है। ये साइंस ने साबित किया है, ये ईसाई डॉक्टरों ने साबित किया, ये हदीस नहीं है, कुरान नहीं है, ये साइंस है। जो पॉजिटिव है, अच्छी सोच रखता है, किसी से नफरत नहीं करता, किसी से अदावत नहीं करता, उसको अल्लाह दुनिया में क्या इनाम देता है, उसके बदन में टी सेल ज्यादा होते हैं। अब ये टी सेल क्या है, जिसके बदन में टी सेल ज्यादा है उसको कभी कैंसर नहीं होगा। सलावत पढ़े मोहम्मद वाले। उसे नफा देता है, इसीलिए खुदा फरमाता है वल याफु वल यस्फहु अला तुहिब्बून अन यग़फिर अल्लाह लकुम। आज माफी की रात है ना, तौबा की रात है, दुआ कुमैल की रात है। खुदा कहता है मैं तुम्हारे सारे गुनाह बख्शने के लिए तैयार हूं, एक छोटा आंसू बहाएंगे, जो भी गुनाह किया अल्लाह माफ कर दे, आज बख्शिश की रात। मगर एक शर्त है, एक कंडीशन, एक फकत, क्या? खुदा फरमाता मैं तुम्हारे सारे गुनाह बख्शने के लिए तैयार, ये मेरे बंदे बस एक काम कर, मेरे अल्लाह हुक्म कर, क्या काम, वल याफु वल यस्फु अला तुहिब्बून अन यग़फिर अल्लाह लकुम। खुदा कहता है तू मेरे बंदों को बख्श दे, मैं तुझे बख्श दूंगा। अभी आप सोचिए, आपको किसने गाली दी है, किसने आपके खिलाफ प्रोपेगेंडा किया है, किसने आपकी तोहीन की है, किसने आपकी बेटी को तलाक दिलाया है, किसने आपके बिजनेस में नुकसान किया, ये सब दुनियावी चीजें, अल्लाह का दुश्मन नहीं है, वो भी मोमिन है, वो भी मुसलमान है। अब ये दुनियावी चीजें हैं, अगर आप उससे नफरत करते हैं यानी अल्लाह की बात नहीं मान रहे, आप नफ्स की बात मान रहे हैं। नफ्स कौन है, इन्ना नफ्स लअम्मारतुम बिसू, कुरान कहता है नफ्स सबसे बड़ा तेरा दुश्मन है, यही नफ्स है जो किसी को शिविर बनाता है, यही नफ्स है जो किसी को यजीद बनाता है, यही नफ्स है किसी को इब्ने साद बनाता है। शिविर की बात न सुन, नफ्स की बात न सुन, खुदा की बात सुन और खुदा के बाद मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की बात अब नबी पाक क्या फरमाते हैं, मौला अली क्या फरमाते हैं, अहले बैत फरमाते हैं 3 दिन से ज्यादा मोमिन अगर मोमिन से बात न करे, दोनों पे खुदा की लानत। एक मोमिन खड़ा हो गया का मौला, दो मोमिन आपस में झगड़ा हो गया, लड़ाई हो गई, एक बेकसूर है, एक का कसूर, एक ने जुर्म नहीं किया, गुनाह नहीं किया, तो उस पे लानत क्यों पड़ेगी। इमाम ने कहा जिसका कसूर है, जुर्म है, उस पे लानत पड़ेगी कसूर की वजह से, जुर्म की वजह से, ज्यादती की वजह से। लेकिन जिसने कोई जुर्म नहीं किया उस पे लानत पड़ेगी घमंड की वजह से, तकब्बुर की वजह से। अल्लाह का हुक्म, नबी का हुक्म, इमाम का हुक्म, जाओ जाके माफी मांगो, अगर तुम्हारा भी गुनाह नहीं है जाओ 3 दिन से पहले कहो भाई अगर मैंने गलती की मुझे माफ कर, अगर तूने गलती की अल्लाह तुझे बख्श दे। ये क्यों नहीं चाहता, इसके अंदर घमंड है, तकब्बुर है, कि भाई बेकसूर मैं हूँ, वो माफी मांगे मैं क्यों जाऊं, इस पे लानत पड़ेगी तकब्बुर की जैसे। अब इमाम मोहम्मद बाकिर अलैहिस्सलाम सलावत पढ़े, हदीस सुने और अमल करें, फिर देखें जन्नत में जाना कितना आसान है। यानी मैं आपको मुफ्त में जन्नत की हदीस सुना रहा हूं, जन्नत में जाना बहुत आसान है अगर दिल पाक है, और जन्नत में जाना बहुत मुश्किल है अगर दिल पाक नहीं है, किसी से नफरत है, बुग्ज है, घमंड है। यहां भी कैंसर में मुब्तला होंगे, बीमारियों में मुब्तला होंगे, वहां भी जहन्नम के सिवा कोई ठिकाना नहीं है, क्योंकि जन्नत पता है, जन्नत वो जगह है जहां कोई टेंशन ना हो। अगर टेंशन हो तो वो जन्नत नहीं है। मसलन एक आदमी के अंदर बुग्ध है, एक दो मोमिनीन है मगर एक दूसरे से बुग्ध है, दोनों जन्नत में चले गए और घर दोनों का आमने सामने, घर से निकले ये बदबख्त इधर आ गया, तो जन्नत तो नहीं हुई ना उसको। जन्नत में टेंशन है कि ये मेरा दुश्मन जन्नत में क्यों आ गया। इसीलिए अल्लाह ने जो जहन्नुम बनाया है, जहन्नुम सबके लिए बुरा नहीं है, किसी के लिए अस्पताल है। जैसे आप अस्पताल जाते हैं पूरा सीना कटवाते हैं वो गंदगी निकलवाते हैं, इसी तरह से इमाम अली फरमाते हैं कुछ लोग 30,000 जहन्नुम में, 30,000 साल जहन्नुम में रहेंगे, उनका ऑपरेशन होगा, हसद निकालेंगे, बुग्ध निकालेंगे, फिर जन्नत में जाए। चल बात पड़े मोहम्मद साल जहन्नुम में ऑपरेशन न कराए, आइए इस हदीस पे अमल करें, सीधे जन्नत में जाए, बहुत आसान है जन्नत। मौला इमाम बाकिर अलैहिस्सलाम फरमाते हैं, अभी आपको किसी से भी नफरत है, किसी ने आपको तंग किया है, गाली दी है, उसका कसूर है, कोई बात नहीं। इमाम कहते जाओ सुलह के लिए, जाओ अल्लाह का हुक्म, मेरा हुक्म नबी, जाओ आप भी कसूर है, जाओ उससे माफी मांगो। इमाम फरमाते हैं कि तुमने एक कदम उठाया ना, एक कदम, तो एक कदम उठाने पे खुदा 70 गुना माफ करेगा, 70 गुना, 70 सवाब देगा, 70 नेकियां देगा, और सिर्फ ये नहीं, एक कदम उठाने पर 70 मकबूल हज का सवाब मिलेगा। आजकल 4,000 यूरो हो गया है, महंगा हो गया, 70 को जरब करें 4,000 से, एक कदम उठाने पर 70 मकबूल हज का सवाब मिलेगा। अल्लाह अकबर, बस इतना सवाब है, नहीं फरमाए जाओ, उसने तुम्हें गाली दी है, तुम बेकसूर हो, मगर अल्लाह के लिए, नबी के लिए, इमाम के लिए उसको सीने से लगाओ, भाई मेरी गलती मुझे बख्श दो, अल्लाह अगर तेरी गलती अल्लाह तुझे बख्श दे। जब आप उसको सीने से लगाएंगे, हाथ मिलाएंगे, इमाम क्या कहते हैं उस वक्त, खुदा कसम खाता, अल्लाह खुदा कसम खा रहे कितना हम है, खुदा कहते फरिश्तों मुझे कसम है अपने इज्जत जलाल का, मुझे कसम है अपने इज्जत जलाल का, इस बंदे का रुतबा मैंने शहीद के बराबर कर दिया। शहीद है, शहीद बेकसूर जा रहा है माफी मांगने के लिए, अल्लाह अकबर। अब इससे बड़ा तो कोई सवाब नहीं है इस्लाम में। आप कहेंगे शहीद कैसे हो गया, इसने तो एक तीर भी नहीं खाया, ऐसे मुफ्त में शहीद हो गया, इसने तलवार नहीं चलाई, जख्म नहीं खाया। नहीं नहीं मेरे भाइयों, जो जिहाद करता है और शहीद होता है वो काफिर पे तलवार चलाता है, इसने अपने नफ्स पे तलवार चलाई, ये बड़ा जिहाद है। इतने अपने नफ्स पर, अनानियत पर, घमंड पे, तकब्बुर पे तलवार चला दी। बस सदीदाने गिरामी, आज जो करना है दुआए कुमैल पढ़ना है, अगर पूरे दुनिया के लोगों जिन्होंने आपको तकलीफ दी, मोमिन मुसलमानों ने बख्श दें, एक मर्तबा कहें ए खुदा मैंने तेरे वादे पर अमल किया, ए मेरे अल्लाह मैंने सबको बख्श दिया, तू भी मुझे बख्श दे, यकीनन एक आंसू भी आ जाए तो हमारे गुनाह माफ हो जाएंगे। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। भी है कल से इंशाल्लाह, जो टॉपिक होगा इंशाल्लाह हमारा कि हर रोज एक नफ्स की बीमारी जिससे इंसान जहन्नुमी बनता है, और एक जिस्म की बीमारी का इलाज इंशाल्लाह, कैंसर का इलाज बताएंगे, शुगर का इलाज, और हजारों लोग अल्हम्दुलिल्लाह शिफा पा चुके हैं, उन बीमारियों से जिनका इलाज दुनिया में कहीं नहीं होता। एमएस डिजीज है, उसका दुनिया में कहीं इलाज नहीं। ये जो खून नहीं बनता इंसान का, खून बादलों का पैदा, उसका इलाज अहले बैत। जिनको औलाद नहीं होती उसका इलाज अहले बैत के पास है। यानी दवाओं से भी है और दुआओं से भी है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। ये दुआएं कुमैल अहले बैत फरमाते ना, अगर सच्चे दिल से दिल पाक वो एक मरतबा अगर आप कोई पढ़े ना रोके सच्चे दिल से, उसकी जिंदगी के सारे गुनाह माफ। दिल पाक, सिर्फ दिल पाक। दूसरी हदीस में कि किसी की एक नमाज अगर गिरिए आहुजारी के साथ हो, उसका दिल पाक हो, किसी से बुग्ध नफरत ना हो, उस पर खुदा जहन्नम हराम कर। एक नमाज एक दुआ जन्नत में जाना आसान है अगर दिल पाक। अगर दिल नजिस हो तो फिर जितनी दुआएं पढ़ लें मगर जन्नत में जाना मुश्किल है। दिल को पाक कर ले। हम आए हैं यहाँ दुश्मनियां करने नहीं, आए हैं आखिरत को कमाने के लिए। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। ये इस्तग़फार की दुआ है, ये मशहूर हो गई है। मौला अली ने तकरीबन इससे छोटी एक दुआ है 70 इस्तग़फार बताए, वो अभी तक मशहूर नहीं है, पर इंशाल्लाह वो भी मशहूर हो जाएंगे। उसके भी मौजदात है। कोई भी बीमारी हो 70 इस्तग़फार पढ़े बीमारी खत्म हो जाएगी। रिस्क में खुसूसन वसत होती है। एक तालिब इल्म के पास घर के किराए के पैसे नहीं थे ईरान में, उसने वो 40 दिन अमल किया इस्तग़फार है। वो कल मैं इंशाल्लाह टीवी पर भी कहूंगा आपको दिखाया जाए। वो 70-70 इस्तग़फार है, छोटे छोटे दो दो लाइन के, चार चार लाइन के। उसने पढ़ा वो इस्तग़फार, घर का किराया नहीं था, इतना गरीब था। तो एक मोमिन बिजनेसमैन आ गया, कहा मैंने नजर किया था ये मेरा काम हो जाए तो मैं किसी तालिब इल्म को घर खरीद के दूंगा। उसे घर खरीद के दे दिया। ये 40 दिन का अमल वसत रिस्क के लिए, कोई परेशानी के लिए, बीमारी के लिए और गुनाहों की बख्शिश के लिए 70 इस्तग़फार है, जो आम नहीं है। इंशाल्लाह आप छपवा दीजिएगा, गुजराती में तर्जमा करवा लें, उसके मौजदात है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। अब दुआ की जो आदाब है, दुआ ये नहीं है कि आप जबरदस्ती पूरी दुआ पढ़े। दुआ में लज्जत होनी चाहिए, दुआ खुदा से बात करना है, अपने महबूब से बात करना, इश्क से, मजे से। जितनी दुआ भी पढ़े मजे से समझ के पढ़े। अब हम पढ़ रहे समझ नहीं रहे, पढ़ रहे मजा नहीं आ रहा, नहीं ये जबरदस्ती नहीं है। दुआ अपने महबूब से इश्क की बातें करनी। ये दुआ का फायदा क्या है? जिसने दुआ की दुनिया में लज्जत हासिल कर ली वो कब्र में अकेला नहीं है, कब्र में परेशान नहीं है। ये दुआ पढ़ता रहेगा और उसे लज्जत मिलेगी। ये कनेक्शन है खुदा से, रिलेशन अपने मजबूत बनाने। रिलेशन जितने स्ट्रांग होंगे उतने आप स्ट्रांग हैं। आप कब्र में अकेले नहीं, बरज़ख में अकेले नहीं, कयामत में। अगर आपकी जिंदगी में दुआ है, मगर दुआ लज्जत से पढ़ना चाहिए, इश्क से पढ़ना चाहिए, मोहब्बत से समझ के। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। दुआ का दूसरा आदब क्या है? रोने की कोशिश करें। जब आंख में आंसू हो जबान पे दुआ, हदीस है वो दुआ रद्द नहीं है। चाहे मच्छर के पर के बराबर एक बाल भी आपका भीगा हो तो आपकी दुआ कबूल हो जाती है। ये दूसरा अदब है। इंशाल्लाह मुख्तसर वक्त है, लेकिन अगर आपने समझ के पढ़ा, लज्जत से पढ़ा, तो शायद वो कहते हैं कि एक इंसान एक घंटा इबादत करता है, दूसरा पूरी रात इबादत करता है। ये एक घंटा इबादत लज्जत से कर रहा है, इसकी इबादत अफजल है पूरी रात की। अगर 10 मिनट भी 15 मिनट भी आपने लज्जत से दुआ मांगी, इश्क से, समझ के, तो एक घंटे के बराबर सवाब होगा। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। अल्लाहुम्मा सल्ली अला اللهم صل على محمد وعلى محمد وعجل فرجه. یہ دعا میں ٹیون ذرا الگ ہوتا ہے, تھوڑا سا ایگو والا کر لیں تو بہتر ہوتا ہے. دعا میں بارہ دیگر سلمان
اللهم صل على محمد وعلى محمد وعجل فرجه. اللهم صل على محمد وعلى محمد وعجل فرجه. اس طرح سے صلوات پڑھنے کا زیادہ ثواب ہے.
وعجل فرجه, کل جو دن ہے 100 مرتبہ یہ صلوات اس طرح سے پڑھیں. کیوں؟ وجہ کیا؟
صلوات پڑھتے ہیں یہ فضائل اہل بیت.
اللہم صلی اللہ محمد وعلی, فضائل ہے خود خدا صلوات. وعجل فرجہم, یہ مسائل, یعنی پوری مجلس کمپلیٹ ہو گئی ایک جملے. فضائل بھی مسائل, کیا مطلب؟ عجل فرجہم کا کیا مطلب؟ اب سنیے.
وجل فرجہم یعنی اے وارث خون حسین مہدی مولا جلد آئی.
کن کو بلا رہے ہیں؟ امام زمان.
اے وارث خون علی اکبر مہدی مولا مولا جلد آئیے, جلد آئیے اس ظالم کو سزا دے جس نے ننی سی گردن پہ وہ تیر جلایا کہ تیر کا وزن علی اصغر کے وزن سے زیادہ تھا.
میں چاہتا ہوں آنکھوں میں آنسو آ جائیں پھر دعا پڑھیں, تاکہ سب کی دعا کو
دلوں کو لے جائیے کرو بلا. مدی مولا جلد آئیے, جلد آئیے اس ظالم کو سزا دے جس نے سکینہ کو دماد دماد دماد. مدی مولا جلد آئیے, جلد آئیے اس ظالم کو سزا دے جس نے بی بی زینب کو تا دیا دے تا دیا دے مارے. اے خدا تجھے واسطہ اہل بیت کی مظلومیت کا, شروع کرتا ہوں دعا بسم اللہ الرحمن الرحیم. اللهم إني أسألك برحمتك التي وسعت كل شيء وبقوتك التي قهرت بها كل شيء وخزالها كل شيء وذللها كل شيء وبجبروتك التي غلبت بها كل شيء وبعزتك التي لا يكون لها شيء.
کیا کہہ رہے ہیں خدا کو, کتنے بڑے بڑے واسطے دے. اللہ
اکبر. اے خدا تجھے تیری عزت کا واسطہ, تجھے تیری عظمت کا واسطہ. خدا کی عزت سے بڑھ کر کائنات میں کوئی چیز نہیں. اب دعا کا ادب سن. معصوم فرماتے ہیں دعا میں جب بھی رو بلند آواز سے رویا کرو, نہ شرمایا کرو. اگر رونا نہ آئے رونے کی آواز بناؤ تب بھی ثواب ملے گا. ایک انسان رو رہا بغیر آواز کے, شرما رہا. یہ کلچر, یہ فرہنگ, یہ ثقافت اہل بیتی نہیں ہے. شرمایا نہ کرے رونے سے. کیوں؟ خدا فرماتا ہے جب گناہگار گناہوں پہ روتا ہے بلند آواز سے روتا ہے, مجھے گناہگار کی آواز फरिश्तों की तस्वीर से ज्यादा अच्छी लगती मुझे ना गुनाहगार जब रोता है खुदा कहता मुझे तेरी आवाज पसंद फिर तू जोर से क्यों नहीं रोता फिर इमाम ज़ैनुल आबिदीन फरमाते या सरीखल मुस्तसरखीन ओ चीख चीख रोने वालों की दुआ जल्द कबूल करने वाले मेरे अल्लाह इमाम फरमाते जो चीख रोता है उसकी दुआ जल्द कबूल हो।
अब वजह क्या? एक इंसान रो रहा है मगर आवाज से एक बुलंद आवाज से जमीन आसमान का फर्क है सवाब। क्यों? नबी पाक फरमाते हैं जब कोई आवाज से रोता खुदा तेरे रोने की आवाज पहले आसमां के फरिश्तों को सुनाता। इन फरिश्तों का दिल बड़ा नर्म है फरिश्ते भी रोते कहते मेरे अल्लाह दुनिया सो रही है ये बेचारे रो रहे हैं आपने देखा करोड़ हा फरिश्ते आपके लिए दुआ करते हैं जब आप आवाज से रोते हैं फिर खुदा तेरे रोने की आवाज दूसरे आसमान के फरिश्तों को सुनाता वो फरिश्ते भी रोते मेरे अल्लाह ये हुसैन के अदादार मजलिस हुसैन में आए इन्हें बख्श सुभान फिर खुदा तेरे रोने की आवाज तीसरे चौथे पांचवे सातवे आसमान तक पहुंचा। बस इतना है खुदा का करम? नहीं। अब वो गौर से सुने जिनकी वालिदा जिनकी माँ का इंतकाल हो गया फिर खुदा तेरे रोने की आवाज तेरी मरहूमा माँ को सुनाता। ओ माँ का दिल बड़ा नर्म होता है कब्र में कहती है मेरे अल्लाह मेरी बेटी रो रही है मेरा बेटा रो रहा है इन्हें बख्श दे। अल्लाह माँ बाप की दुआ कब्र में भी खुदा औलाद के लिए सुनता और मजलिस हुसैन में भी जब भी रोए तब भी बुलंद आवाज से रोए। इमाम जाफर सादिक अलैहि सलाम मौजूद है जाकिर मजलिस पढ़ रहा हूँ बहुत गिरिया हुआ। एक मोमिन आए इमाम के पास इमाम ने शिकायत की ए मोमिन तूने मेरे मजलूम दादा हुसैन पे रोने का हक अदा नहीं किया। उस मोमिन ने रुमाल निकाली कहा वाला ये मैं रो रहा था ये मेरे आंसुओं से भीग चुकी। इमाम ने कहा मैं देख रहा था तू रो रहा था मगर तू समझा नहीं मेरे जुमले को मैंने क्या कहा। इमाम ने फरमाया तूने मेरे मजलूम दादा हुसैन रोने का हक अदा नहीं किया। मोमिन कहने लगा मौला कैसे रोऊं ताकि हक अदा हो जाए। सुनिए इमाम का जुमला। इमाम फरमाते जिस तरह से बूढ़ी माँ जवान बेटे की लाश पे हो बैर करके रोती है बैर करके रोया करा मजलूम हुसैन। सब मिलके तीन मर्तबा मजलूम हुसैन मजलूम मजलूम हुसैन गरीब वतन हुसैन हुसैन। सुभान जो रोने की आवाज बनाए रोने की सूरत बनाए खुदा उसे भी अजर अता फरमाए। ऐ खुदा तुझे करबला वालों की इज्जत का वास्ता आज हमारी मजलिस से कोई खाली न जाए सबकी दिली मुरादें सबकी हाजतें दुआएं कबूल
कर। وبعظمتك التي ملات كل شيء وبسلطانك الذي على كل شيء وبوجهك الباقي بعد فناء كل شيء وبأسمائك التي ملات أركان كل
وبعلم الذي أعظم كل شيء وبنور وجهك الذي أزال له كل شيء سب ملك يا نور برزخ کا نور دنیا سے لے کر جانا ہے قبر روزانہ آواز دیتی ہے اے روشنیوں میں رہنے والوں میرے پاس روشنی کوئی نہیں
کوئی ایسا عمل کرو قبر میں نور بن کسی یتیم کی مدد کرو کسی کو ہدایت دو کوئی مدرسہ بناؤ یہ سب پیسہ یہاں رہ جائے گا وہی کام آئے گا جو خدا کی راہ میں خرچ
قبر روزانہ آواز دیتی ہے نرم دا بستر پہ سونے والوں میرے پاس بستر کوئی نہیں کوئی عمل صالحہ کر کے آنا کوئی نماز شب پڑھ کے آنا کوئی زیارت کر کے آنا تیرے لیے قبر میں بستر بنے قبر کہتی ہے تکیہ لگا کے سونے والوں میرے پاس تکیہ کوئی نہیں قبر کہتی ہے میں سانپوں بچھوؤں سے بھری ہوں
او مسلمان او مومن تیرے گھر میں ایک سانپ آ جائے تو سو نہیں سکتا ایک بچھو آئے تو سو نہیں سکتا تجھے پتا نہیں جو تُو نے گناہ کیے ہیں غیبت سے گناہ سے گالی سے بچھو بنتے ہیں سانپ بنتے ہیں آگ بنتے ہیں آج کی رات ان بچھوؤں کو مارنے کی رات ہے اور کیسے بچھو امام زین العابدین دعا میں فرماتے
او لوگو اللہ سے پناہ مانگو اے خدا مجھے قبر کے بچھوؤں سے بچا لے قبر کا بچھو جب گناہگار کو ڈستا ہے گناہگار 40 سال تڑپتا رہتا ہے 40 سال وہاں نہ کوئی ڈاکٹر ہے نہ کوئی نرس ہے اے خدا میں دنیا کے بچھوؤں کو برداشت نہیں کر سکتا میں قبر کے بچھوؤں کو کیسے برداشت کروں گا اس لیے خدا میرے دل کو بھی نورانی بنا دے میرے دل سے بغض و نفرت نکال دے میرے دل سے کینہ نکال دے میرے دل سے دنیا کی محبت نکال دے میرے دینی دل سے حب ریاست صدارت کی محبت پرمکھ بننے کی محبت نکال دے تاکہ میری قبر نورانی ہو جائے سب مل کے یا نور ہو اللهم اغفر لي الذنوب التي تحت كل لسان
الله اكبر مولا فرماتے گناہوں کے کتنے خطرناک اثرات اے لوگوں گناہوں کی وجہ سے عزتیں برباد ہو جاتی اللہ اے خدا کسی مومن کی عزت برباد نہ کرے اللہ
اللهم اغفر لي الذنوب التي تنزل النقم گناہوں کی وجہ سے زلزلے آتے ہیں آتش فشاں پہاڑ ٹوٹتے ہیں اللہم اغفر لی الذنوب التی تغیر النعم گناہوں کی وجہ سے آتی ہوئی نعمتیں واپس چلی جاتی ہیں اللہم اغفر لی الذنوب التی تحبس الدعا گناہوں کی وجہ سے دعائیں قبول نہیں ہوتی اللہم اغفر لی الذنوب التی تقطع الرجاء گناہوں کی وجہ سے انسان اللہ کی رحمت سے مایوس ہو جاتا اللہم اغفر لی الذنوب التی تنذر البلاء گناہوں کی وجہ سے بیماریاں کینسر سے خطرناک بیماریاں نازل ہوتی ہیں اللہم اغفر لی کل ذنب اذنبتو کل خطیعت نقدت آج ہم سب کے سارے گناہ بخش دے ہماری ساری خطائیں بخش دے اب پیار سے دل سے سکون سے اللہ کو آواز اللہ اللہ میرے فرشتے آپ سب کی آواز ریکارڈ کر رہے ہیں, اے خدا جب قبر میں تنہا رہ جاؤں یہی دعائے کمیل کی آواز مجھے سنا دے تاکہ میں گنہگار فرشتوں سے کہہ سکوں میں دشمن خدا نہیں تھا, میں عاشق خدا تھا, میں عاشق حسین تھا, مگر شیطان نے مجھے دھوکہ دیا, میں نے کچھ گناہ کر دیے. دوبارہ پیار سے اللہ أسألك بجودك أن تدنيني من قربك وأن توزعني شكرك وأن تلهمني ذكرك. رب ملك الله صدارت کو نکال دے, ہمارے دلوں کو پاک کر دے. سنیے عزیزو, خادم بنیے جب بھی امام بارگاہ میں آئے. خادم 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 کا بڑا مقام. سنیے, شب جمعہ تھی, ایک ذاکر تھا, ایران کا واقعہ, مومنین کو زیارت کے لیے جاتا تھا, کوئی پیسہ نہیں لیتا تھا, مفت میں لے جاتا تھا. شب جمعہ تھی, یا آج کی رات, حرم امام حسین میں علی اکبر کے مصائب پر مسافر خانے آ گیا, سو گیا, خواب میں مولا حسین سبحان. اب مولا حسین کا آنا خود بڑی برکت ہے, بڑی رحمت ہے. کیا فرق, سنے جملے سنے, دیکھیں یہ عظمت ہے, یہ مقام ہے, یہ بڑی دولت. مولا حسین نے فرمایا, اے ذاکر تیرا شکریہ, تو میرے عاشقوں کو مجھ سے ملا. اللہ اکبر, امام حسین شکریہ ادا کریں پوری دنیا کی بادشاہی سے, بڑی دولت دنیا بھی سبحان. مولا حسین نے فرمایا, شکریہ ادا کرنے آئی, تو مفت میں لے آتا ہے زبان, کوئی پیسہ نہیں. اللہ اکبر. دوسرا جملہ, امام حسین فرمانے لگے, تیرے شہر میں ایک مومن ہے. ہاں مولا, اس کا یہ نام ہے. اب سنے سنے خادم بننے کا سوال. امام حسین فرماتے, جب میری مجلس ہوتی ہے یہ مومنوں کی جوتیاں ٹھیک کر کے رکھتے, اس مومن کو میرا سلام پہنچا دینا. مرحبا اے مومن, میں حسین تجھ سے راضی ہوں. اللہ اگر ثواب لینا ہے, جب بھی آئیں امام بارگاہ میں مسجد میں خادم کی نیت سے آئیں. جوتیاں ٹھیک کرنے والے خادم کا مقام صدارت سے پرمخ سے زیادہ ہے. امام سلام بھیج رہے سبحان. فرمایا, اے ذاکر تیسرا اس لیے آیا ہوں, شب جمعہ کبھی میرے حرم میں علی اکبر کے مسائل نہ پڑنا. علی اکبر کے مسائل نہ پڑنا. میں آج جوڑ دیوں گے مولا, کیا روایت غلط پڑی, क्या मसाइब गलत पड़े, फरमाया नहीं सिर्फ शबे जुमा के लिए मना करता हूँ, दूसरी रातों में पढ़ना मौला वजह क्या है। इमाम हुसैन ने क्या फरमाया, शबे जुमा अम्मा जहरा ओ जन्नतुल बगी से आती है, अम्मा जहरा अली अकबर के मसाइब ओ बर्दाश्त नहीं कर सकती, आए खुदा अली अकबर के सदके में, बीबी जहरा के सदके में आज हम सब के गुनाह बख्श दे, सब दस मरतबा या गफारो
بزدك الله يهجبان قد وائي سوى ملي وفعالي
ولا تفزعني بخفي ما اتلت عليه من سري ولا تعاجلني بالعقوبة على ما عملته في غلواتي من سوء فعلي وإساءتي ودوام تفريطي وجهالتي وكثرة شهواتي وغفلتي فكن اللهم بعزتك لي في كل الأحوال رؤوفا ولي في جميع الأمور أتوفا وسملك إلهي ومولاي وربي من لي غيرك.
سبحان الله. إن شاء الله اس جملے کو آپ سب یاد کر لیں. یہ جملہ اس میں کام آئے گا جب دنیا والے ہمیں قبر میں لٹا کے چلے جائیں گے, اولاد چلے جائیں گے, دوست چلے جائیں گے,
رشتے دار چلے جائیں گے,
ہم قبر میں اکیلے رہ جائیں گے. مولا نے یہ قبر کے لیے جملہ بتلایا. کیا مانے؟
او میرے اللہ تیرے سوا میرا کوئی نہیں, تیرے سوا میرا کوئی, سب دفنا کے چلے گئے مٹی کے منوگنی جے, میرے اللہ تو میری مدد کر.
اور دوسری چیز قبر میں کیا کام آئے گی؟ جو مدرسے حسین میں رو رہے ہیں اس گریے کی عظمت کا فائدے کا پتہ خبر میں چلے گا جب آپ اکیلے رہ جائیں. اکیلے حدیث میں شرط ہے کہ توبہ کر کے جائیں. حدیث میں ہے مومن جب قبر میں پہنچتا ہے اس کی قبر کئی میل لمبی ہو جاتی ہے, فرشتے آتے ہیں, قالین بچھاتے ہیں, ممبر لگاتے ہیں, کوئی پھولوں کی بارش کرتا ہے, کوئی عطر لگاتا ہے, مومن پوچھتا ہے کس کے آنے کی تیاری. سنیں گے جواب؟ کیا جواب ملتا ہے؟ فرشتے کہتے ہیں جس حسین کی غربت میں تو روتا تھا, تو روتا تھا, آج تو خود غریب تنہا ہے, ہر جدا لحسان لحسان, حسین مولا تجھ سے ملنے کے لیے آ رہے. ہمیشہ دعا کریں جب بھی آنکھوں میں آنسو آئے, یہ دعا کریں. کیا؟ او میرے اللہ قبر کی پہلی رات مولا حسین کو میرا مہمان بنانا, او مہمان بنانا, مہمان بنانا. سبحان. اور حقیقت وہ مولانا ہے انصاریان, ان کی مجلس میں ایک مومن ہمیشہ زور زور سے روتا. مولانا کو نہیں پتا تھا کہ مر گیا. خواب میں دیکھتے ہیں غریب مومنٹ, بہت عالی شان محل لیا ہوا, عالی شان جو دنیا میں کوئی اتنا پیلیس اتنا گھر نہیں بنا سکتا. تو مولانا نے کہا تو غریب تھا, یہ اتنا بڑا گھر کہاں سے لیا؟ کہا مولانا یہ مجھے مولا حسین نے لے کر دیا. مولا حسین نے کہا مولانا میں مر گیا ہوں, میں زندہ نہیں ہوں, میں جو بلند بلند آواز سے روتا تھا مولا حسین نے مجھے جنت میں اتنا بڑا. مولانا خواب سے بیدار ہوئے, پوچھا وہ مومن کہاں ہے؟ کہا وہ مومن مر گیا. تمہیں خواب سچا ہے, اللہ نے اسے جنت دے دی ہے. یہ حسین کے گریے کی عظمت اور فائدہ مرنے کے بعد چلتا.
الہی و ربی, الہی و مولایا, و ربی من لی غیرک, اسألہ کشف ضری و النظر فی امری, الہی و مولایا, اجریت علی حکما اتبعت فی ہوا نفسی, ولم احترس فی من تزیین عدوی, وغرنی بما ہوا وسده ولا ذلک القضا, فتجاوزت بما جرى علی من ذلک بعد حدودک, وخالفت بعض اوامرک, فلك الحمد علی فی جمیع ذلک, ولا حجت لی فی ما جرى علی فیه قضا, فالزمنی حکمک وبلاغ, وقد ادعیتک یا الہی بعد تقصیری و اسرافی علی نفسی. سب مل کے معتذرا نادما,
اے خدا اپنے گناہوں پہ پشیمان ہے,
منکسرا مستقیلا, مستغفرا منیبا, مکرم مزنا معترفا, لا اجد مفرا مما كان مني ولا مفزا ان اتوجه الي في امري غير قبولك عذري ادخالك اياي في سعد رحمتك اللهم فاقبل عذري.
میں نے اس جملے کے لیے آپ کو زحمت دی. نبی پاک سے پوچھا گیا سب سے برا آدمی کون ہے؟ فرمایا جو گناہ کرے، غلطی کرے، کسی کا دل دکھائے مگر اس سے جا کے معافی نہ مانگے، وہ سب سے برا. کہا اس سے برا؟ نبی پاک نے فرمایا اس سے بھی برا وہ آدمی ہے کہ اگر کوئی معافی مانگنے آئے تو اسے معاف نہ کرے. اللہ دعائے کمیل بھی یہ سکھلا رہی ہے، معاف کرنے کی عادت ڈالو.
اللہم فاقبل عذری، خدا آج ہم نے سب کو معاف کر دیا.
سب کو معاف کریں، نیت کریں جس جس نے آپ کو ستایا ہے. ہاں ایک مرتبہ یہ جملہ کہیں گے اللہ بخش دے گا.
او میرے اللہ جس جس نے ہمیں ستایا، غیبت کی، ہمارے خلاف کام کی، تیری وجہ سے ہم نے سب کو بخش دیا، تو بھی ہمیں بخش دے. سب مل کے کہیں اللہم فاقبل عذری، اللہم عذری، اللہم فاقبل، ولہم شدت عذری، وفکنی من شد وساقی.
بس یہی دعا ختم کرتے ہیں. یہ جملہ بڑا اہم ہے، سب مل کے
یا رب رحم ضعف بدنی. میرے بدن میں طاقت نہیں ہے فشار قبر کو برداشت کروں.
فشار قبر سمجھتے ہیں؟ پسلیوں کا ٹوٹنا. اللہ اکبر. نبی پاک نے اپنے ہاتھوں سے صحابی کو قبر میں لٹایا، ننگے پاؤں چل رہے تھے. فرمایا فرشتے صحابی کے احترام میں آئے، اتنا نیک صحابی. مگر جب قبر تیار ہو گئی، نبی پاک کی آنکھوں میں آنسو. صحاب حیران، قبلہ کیوں رو رہے ہیں؟ فرمایا اس وقت اس صحابی پہ قبر سے دبا رہی ہے، اس کی ہڈیاں ٹوٹ رہی ہیں، میں آواز سن رہا ہوں.
اللہ اکبر. سب رونے لگے، یہ تو کوئی گناہ نہیں کرتا تھا، کیوں؟ فرمایا یاد رکھو ایک چیز، حقوق الناس، کسی بندے پہ ظلم نہ کرو، وہ اللہ معاف نہیں کرے گا.
ایک آنسو بہایا، خدا کے گناہ معاف، کسی بندے پہ ظلم کیا اس سے معافی مانگو. اللہ کے رسول اس کا کیا گناہ تھا؟
فرمایا اپنے بیوی سے بد اخلاق تھا.
نہیں کہ مارتا نہیں تھا، مارنا تو کافر کا کام، بد اخلاق صرف بیوی سے تھا.
حدیث فرمائی جو بیوی شوہر سے بد اخلاق ہوگی وہ بھی فشار قبر سے نہیں گزرے.
معافی مانگ لے، کبھی غلطی ہو جاتی، کبھی آواز اونچ نیچ ہو جاتی ہے شوہر بیوی میں، معافی مانگے آج جا کے تاکہ قبر کے عذاب سے بچ جائے. اللہ معاف نہیں کرے گا اگر میری آواز اونچی ہو گئی، میں نے بیوی کو ڈانٹ دیا، یا بیوی کی آواز اونچی ہوگی وہ فشار قبر میں مبتلا. اللہ اکبر. اس کا حال یہ، آج جا کے معافی مانگ، بیوی سے، بیوی شوہر سے، اور شوہر بیوی سے، ہاں پھر فشار قبر سے بچ جائے.
یا رب رحم ضعف بدن، یا رب رحم
خوش نصیب ہے اہل بیت کے مذہب کے ماننے والے. دیکھیے آپ کے لیے رونا آسان ہے، ہم جاتے ہیں دوسرے مجلسوں میں بھی جاتے ہیں، اہل سنت کے لیے رونا اتنا آسان نہیں ہوتا ہے، انہیں عادت نہیں ہے اتنی، بہت مشکل ہے. حدیث میں آنکھ میں آنسو آئے اس وقت دعا قبول، اس وقت گناہ معاف ہے. بیسویں کی تیسویں کی مجلس ہے، لہذا ایک جملہ مصائب کا، بس باب الحوائج کے مصائب. حضرت ابا وجہ کیا، وجہ کیا؟ اگر آپ چاہتے ہیں نا آج سب کی دعا قبول ہو، ایک کام کرنا ہے، امام زمانہ کو تھوڑی دیر بلا لیں. ہمارے امام زندہ ہیں، آ سکتے ہیں، آپ کی ہمت پر ہے، آپ کی ہمت پر ہے، آپ ہمت کریں، امام زمانہ آئیں گے، آج آئیں گے، آج رات آئیں گے. اگر آپ خلوص سے بلائیں امام کے لیے کوئی دیر نہیں. اور پھر کیا ہوگا، جب امام آئیں گے آپ کی دعائیں قبول ہو جائیں گی، مریضوں کو شفا ملے. کب امام آتے؟ امام خود فرماتے،
امام زمانہ فرماتے ہیں جس مجلس میں میرے چچا عباس کے مصائب پڑے جائیں میں اس مجلس میں ضرور آتا ہوں. وقت مشهد میں ہے یا مدینے میں ہے رول رسول خدا پر ہے یا ٹوٹی ہوئی قبر زہرا پہ رونے میں مشغول ہے یا کربلا میں ہے یا غزنین میں یا امام زمانہ میں آپ کے چچا پاس کے مسائل پر رہا ہوں تھوڑی دیر کے لیے آئیے ہم گنہگار بھی مجلس کا نورانی بنا
چینک چینک کے روئے تاکہ امام آ جائے
ہم گنہگاروں کی مجلس میں ایک لمحے کے لیے آئی حضرت عباس کے مسائل
ایک ذاکر تھا جسے حضرت عباس سے بڑی محبت تھی ہر مجلس میں حضرت عباس کے مسائل پڑھتا
حضرت عباس اس کے خواب میں آئے ذاکر تو میرا عاشق ہے اس لیے میں نے تجھے اپنی زیارت کرائی
خواب میں وہ ہاتھ چومتا ہے قدم چومتا ہے مولا آپ نے بڑا کرم کیا بڑی مہربانی مولا بہت شکریہ اب حضرت عباس فرماتے سن میرے ذاکر تو نے میرے سارے مصائب پڑھ لیے لیکن ایک مصائب ابھی تک نہیں پڑھا وہ کہتے ہیں مولا جتنی کتابوں میں آپ کی مصیبتیں مصائب مجھے یاد ہیں وہ کون سا مصائب جو ابھی تک میں نے نہیں پڑھا اب سنیں حضرت عباس کے مصائب حضرت عباس کی زبان سے
حضرت عباس فرماتے ہیں ذاکر کربلا میں جتنے شہید گھوڑوں سے گرے ان کے بازو سلامت تھے میں کربلا کا واحد شہید ہوں جب گھوڑے سے گرا میرے بازو سلامت نہیں تھے جب بھی کوئی گھوڑے سے گرتا ہے اپنے جسم کو ہاتھوں کے ذریعے سے روکتا ہے حضرت عباس فرماتے ہیں میں جانتا ہوں میں گھوڑے سے زمین پہ کیسے آیا او میرے آقا عباس میری جان فدا میرے اولاد فلا سچ ہے جیسے آپ گھوڑے سے گرے کوئی شہید نہیں گرا مگر میرے آقا عباس اسی میدان کربلا میں 11 محرم کو زینب اونٹ سے ایسے گری اور جیسے عباس گھوڑے سے گرے
ادھر میرا اشارہ سمجھ گئے اگر کوئی بچہ مجھ سے پوچھے مولانا عباس کے تو بازو نہیں تھے زینب کے تو بازو موجود تھے
جواب نہیں دوں گا امام زمانہ کی زیارت سے جواب دوں گا امام زمانہ زیارت ناہیہ میں فرماتے میرا سلام میری ان دادیوں پہ جن کے دونوں ہاتھ ان کی گردنوں کے پیچھے بندھے ہوئے تھے اس حالت میں زینب گری او خوبورا چہرہ سے رنگین ہوا سجاد دور دیار آنکھوں میں آنسو ہیں سب 10 مرتبہ یا غفار میرے گناہوں کو نہ دیکھ اس مجمع کے گناہوں کو نہ دیکھ میرے گناہگار ہاتھوں کو نہ دیکھ تجھے عباس کے کٹے ہوئے بازوؤں کا واسطہ تجھے زینب کے زخمی سر کا واسطہ آج ہمارے گناہ بخش دے
اے خدا ہمارے والدین کے گناہ بخش دے مومنین و مومنات کے گناہ بخش دے جنہوں نے ہم پر احسانات کیے ان کے گناہ بخش دے جن کا حق ہماری گردن پر ان کے گناہ بخش دے شب جمعہ ہمارے والدین اپنے اپنے والدین میرے مرحومین والدین جن کے مرحومین ہو چکے والدین ان کو یاد کرے خدا، ان کو جوار اہل بیت میں دکھاتا فرما. میرے اللہ ہمارے سارے گناہ بخش دے، جو بری عادتیں ہمارے اندر ہیں، انسان ہیں، خطا کار ہیں، حب دنیا، حب ریاست ہے، بغض ہے، عداوت ہے، غیبت ہے، جھوٹ ہے، کتنی بھی خواصت ہیں، ان سب سے ہمیں نجات دے، سب سے پاک کر دے، ساری نورانی عادتیں ہمیں نصیب کر دے. ہر دن اپنی محبت کے نور میں اضافہ فرما، اہل بیت کی محبت میں اضافہ فرما. پروردگار ہمیں علم کامل دے، پروردگار ہمیں عقل کامل دے، پروردگار ہمیں ایمان کامل دے، پروردگار ہمیں تقوی کامل دے، پروردگار عبادتوں کی لذتیں کامل دے، پروردگار ہمیں صحت کامل دے، پروردگار اپنے حضور کا نور کامل دے. ایک لمحے کے لیے تجھ سے غافل نہ رہیں، ایک لمحے کے لیے امام زمانہ سے غافل نہ رہیں، کوئی گناہ ایسا نہ کریں جس سے امام زمانہ کا دل زخمی ہو جائے. پروردگار مریضوں کو شفا دے، پروردگار جو بیمار ہیں انہیں بیماری سے نجات دے، بے اولاد انہیں اولاد دے، پروردگار جنہیں اولاد دی ان کی اولاد کو صالح کر دے. میرے اللہ بے گناہ قیدیوں کو رہائی دے دے. پروردگار یہ ظالم جو ظلم کر رہے ہیں، شام میں مومنین کا قتل عام کر رہے ہیں، یا اسی طرح سے یمن میں جو ہے مسلسل 8 مہینے سے بچے گاڑے جوان مر رہے ہیں، انہیں مار رہے ہیں، ان ظالموں کو نیست و نابود کر دے. دنیا بھر کے مظلومین کی مدد کر دے. ہمارے جو مقدسات ہیں، جو زیارتیں، ان کی حفاظت کر دے. جلد از جلد ساری دنیا سے ظالمین کے خاتمے کے لیے حضرت عیسیٰ علیہ السلام، امام زمان علیہ السلام کا ظہور کر دے. ہمیں ان کی زیارت نصیب کر دے، ان کی غلامی نصیب کر دے. میرے اللہ جو مانگا گیا عطا کر دے. جتنے مومنین آئے جن کی جو حاجتیں نیک وہ پوری کر دے، جو بھول گئے محتاج ہیں وہ بھی عطا کر دے. میرے اللہ دنیا میں ایک دعا، ایک حاجت اگر پوری کرتا ہے، قبر میں، برزخ میں، قیامت میں زیادہ محتاج ہے، وہاں بے شمار حاجتیں پوری کر دے. ایک مرتبہ سب کے لیے، مرحومین کے لیے، شہداء کے لیے، بزرگ علماء مراد کے، جتنے بھی ہم سب کے لیے اساتذہ، سب کے لیے عزادار دنیا سے گزر گئے، جو اس مرنام بارگاہ کی خدمت گزار ہیں، سب کے لیے سورہ فاتحہ.